نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سورة الفاتحة میں ہم اللہ تعالیٰ سے ہدایت کی دعا کرتے ہیں. اہدنا الصراط المستقیم, اے اللہ ہمیں راستہ دکھا سیدھا. اتنا بھی کافی تھا, لیکن ہم صراط مستقیم کی مزید ڈسکرپشن کرتے ہیں کہ صراط الذین انعمت علیہم, ان لوگوں کا راستہ جن پر آپ نے انعام فرمائے. اگر آپ اس کو تھوڑا سا اپنی زبان میں سمجھیے گا کہ آپ کو یہاں سے سٹی جانا ہے, تو آپ کسی سے کہتے ہیں کہ مجھے سٹی کا راستہ بتائیے. ایک اس کا بڑا جنرل طریقہ کار کیا ہوگا کہ کوئی آپ کو نیویگیٹر میں ڈائریکشن ڈال دے اور وہ آپ کو بتائیں کیپ لیفٹ کیپ رائٹ, جو کہ ہم سب اکثر دیکھتے رہتے ہیں. تو یہ کیا ہوگا, صراط المستقیم, یعنی اس نے آپ کو اس راستے کی گائیڈ لائن دے دی کہ آپ ادھر سے نکلیں, ادھر مڑیں, ادھر جائیں, پھر راؤنڈ اباؤٹ پہ جائیں, یہ کریں, پھر اندر مڑیں گے تو آپ سٹی میں آ جائیں گے. ٹھیک ہے, یہاں بات تھوڑی سی فرق ہے, اس کو ذرا سا غور سے دیکھیے. اور میرا دل یہ چاہ رہا ہے کہ اس دفعہ قرآن کے لفظوں سے آپ کی دوستی کرا دوں, ایک ایک لفظ میں ڈوب کے پا کے دیکھیں کہ اللہ تعالیٰ نے یہاں صراط کیوں نازل کیا, سبیل کیوں نہیں کیا, اور پھر فج کیوں نہیں کیا. عربی کے بہت سارے لفظ ہیں, تو قرآن کے ہر لفظ میں بہت بڑی بڑی حکمتیں ہیں. ٹھیک ہے, تو صراط جو لفظ ہے نا, یہ واحد ہوتا ہے, اس کا جمع صرط ہوتا ہے, راستہ, اور ساتھ ہی پھر مستقیم کہہ دیا. یاد ہے وہ مثال جو آپ کو بورڈ پہ بنا کے دکھائی تھی, سیدھا, چوڑا اور لمبا, یعنی یہ ایک دن کا کھیل نہیں ہے, یہ انسان کے دنیا میں آنے سے شروع ہوتا ہے اور دنیا سے جانے تک شیطان ہمارے پیچھے لگا رہتا ہے. یہ وہی راستہ ہے کہ جس کی پہچان شیطان کو بھی ہے, اس نے بھی کہہ دیا تھا, آپ آگے پڑھیں گے سورۃ الاعراف میں, کہ میں بیٹھوں گا تیرے سیدھے راستے پہ. تو یہ راستہ جو ہے نا, اس کے نیچے ایک اس کی تفسیر لکھ رہے ہیں کہ یہ صراط مستقیم کون سی ہے, تو یہ اخلاص ہے. لکھیے, یہ بات آپ نے کبھی نہیں پہلے سنی ہوگی میرے گمان کے مطابق, صراط مستقیم کے تناظر میں. تو صراط مستقیم کون سا راستہ ہے, دیٹ لیڈس ٹو جنہ, اور جنت میں جانے کی سب سے پہلی شرط اخلاص ہے. ایک وجہ, کیونکہ اخلاص کے بغیر جو نیکی آپ کریں گے وہ قابل قبول نہیں ہوگی. بات سمجھ گیا میری, میں پھر دہراتی ہوں, صراط مستقیم کی پریکٹیکل فیلنگز کیا ہیں. سیدھا راستہ, یہ کون سا ہے؟ اب ہم نے اس کی لفظی تفسیریں کر لی, لیکن اصل میں آپ اپنی امیجینیشن میں ایک پکچر بنائیے. آپ جا رہی ہیں جنت کی طرف, بھاگ رہی ہیں, وہ لمبا بھی ہے, وہ چوڑا بھی ہے, وہ سیدھا بھی ہے, اوپر کی طرف جانا ہے, یعنی ایک سٹرگل کر رہی ہیں, بھاگ رہی ہیں. راستہ بڑا لمبا ہے, دیر از نو شارٹ کٹ ان دا وے آف جنت. یہ بھی لکھ لیں جملہ, جنت کے راستے میں کوئی شارٹ کٹ نہیں آتا. ہاں ایک آتا ہے, کہاں سے گزرتا ہے آپ کو پتا, جہنم کے اوپر سے گزر کر. یعنی جنت کے راستے میں شارٹ کٹ ڈھونڈنے والوں کو جہنم میں سے گزرنا پڑے گا. وائم من کو ملا واری دہا, سورت مریم میں آپ پڑھیں گے آگے جا کر, تم میں سے ہر ایک اس پہ سے گزرے گا, وہ پل صراط ہے, اور پل صراط جہنم پہ ہے. تو جنہوں نے دنیا میں ایک لانگ ٹرم کمٹمنٹ یا لانگ ٹرم محنت یا اللہ کی رضا کرنے پانے کے لیے محنت نہ کی, تو وہ پھر وہاں ان کاموں کی بدولت جو انہوں نے دنیا میں کیے, کبھی نفس کی خواہشات پوری کرتے ہوئے, کبھی معاشرے کے دباؤ پہ, کبھی خاندان کا پریشر, کبھی پیئر پریشر کا نام لے کر, تو ان کو پھر وہاں جا کر تھوڑی سی آگ سیکنی پڑے گی. اب سوال پیدا ہوتا ہے کہ اللہ سبحانہ تعالیٰ نے یہ ایک بات ہمیں کیوں کہی کہ ہمیں سیدھا راستہ دکھا. واحد ہے, ابھی میں نے آپ کو بتایا کہ صراط کا جمع صورت ہوتا ہے, سواد رات ہوئے الف نکل جاتی ہے, تو یہ بہت سارے راستے نہیں ہیں. اب میں آپ سے پوچھوں, جنت میں جانے والے اعمال, جنت میں کیسے جائیں گے, کیا ہوگا, تو آپ مجھے لمبی چوڑی باتیں کہیں گے. اور اگر آپ مجھ سے پوچھیں تو میں آپ کو یہ کتاب دکھا دوں, آپ پڑھیے, اس کا ٹائٹل دور سے آپ سب کو دکھ رہا ہوگا, جنت کی کنجیاں. اب اس میں آپ دیکھیے کہ اگر آپ گن کے دیکھیں نا, تو میں آپ کو صرف مثال دینے کے لیے, ٹوٹل حدیثیں اس میں 120 ہیں, 120 وہ حدیثیں جس میں جنت میں جانے کی بشارتیں اللہ کے نبی نے دیں, اور ہر حدیث میں تقریباً 3-4-5 عمل ہے, تو یہ تو 500 بن گئے. آپ واپس آ جائیں میری طرف, میرا سوال سمجھیں آپ کے نہیں, ایک رستے کی بات ہے, اہدنا الصراط المستقیم, یہ نہیں کہا اللہ ہمیں جنت میں جانے والے راستے دکھا. سمجھ آئی بات؟ تو یہ 500 راستے ہیں, مثال ہے صرف, اگر ہم اس بک کو اس وقت فوکس کر رہے ہیں حدیث میں, نہیں, کوئی ایک چیز ایسی ہے جو بنیادی شرط ہے. آپ کہتے ہیں اسلام, نہیں, आप कहते हैं तकवा? नहीं। आप कहते हैं कुरान पढ़ना? नहीं। आप कहते हैं हज ज़कात पांच वक्त का नमाजी होना, इसमें से कोई एक भी चीज़ काम नहीं आएगी अगर वो एक चीज़ ना हुई जिसका इधर जिक्र है। तो लिखिए सिरात मुस्तकीम से मुराद जहाँ इखलास है। अखलास, जब तक बंदा खालिस नहीं होगा नमाजें भी बेकार। अब्दुल्ला बिन उबई ने कुछ नमाजें पढ़ी थी? बिल्कुल पढ़ी थी, मस्जिद में पढ़ता था। जिहाद किया था? बिल्कुल किया था। सदका रोते धोते से दिया था? बिल्कुल दिया था। इखलास की कमी थी। और इखलास के बारे में एक जुमला लिख ले, कहते हैं कि इखलास अल्लाह और बंदे के बीच का वो राज है जिसकी खबर फरिश्तों को भी नहीं होती। बंदा कोई नेकी करता है ना, बिस वक्त आप इल्म सीखने आए हैं, सब एक ही काम करते हुए दिख रहे हैं, मैं करा रही हूँ आप कर रहे हैं, चले मेरे में फ़र्क है आपसे, लेकिन ज़ाहिर हम सब की पोजीशन एक है, लेकिन हम इस काम को किस जज्बे से कर रहे हैं, किन कंडीशंस में पढ़ के कर रहे हैं, ये हर एक की फ़र्क है। हम इखलास कहते हैं, सिमिलर लफ्ज़ अखलास है, अफ़आल का वजन होता है, हम उर्दू में डाल के आई को बदल देते हैं। तो अखलास असल में वो चीज़ है जिसकी बदौलत फिर हमारे बाकी अमल कबूल है। दूसरी बात देखिए, सूरत अल-अराफ में हम पढ़ेंगे, इबलीस शैतान, उसने चैलेंज किया था। उसने क्या कहा था कि अल्लाह मैं तेरे सीधे रास्ते में बैठूंगा, सुम्मा लातियन्नहुम मिन बैन अयदीहिम व मिन खल्फिहिम। क्या पता चला, शैतान की जो अटमोस्ट कोशिश है ना, बंदे के अंदर से इखलास निकाल दे। और इबलीस को ये बात पता थी कि इल्ला इबादक मिन हुमुल मुखलसीन, ए अल्लाह सब को बहका पाऊंगा लेकिन तेरे जो खालिस बंदे हैं ना, चुने हुए, उन पे मेरा बस नहीं चलता। जैसे हम बिजली के तार से डरते हैं ना, करंट पड़ने का डर होता है, हम सांप से डरते हैं, हम कभी सांप को देखकर उधर हाथ नहीं डालेंगे, हमें ज़रा सा शक पड़ जाए ना कि इधर कोई ऐसा ख़तरा है, हम नहीं जाएंगे ना। इबलीस अखलास वाले बंदे से ऐसे भागता है। तो आप आज एक बात लिख लें पहले सूरत के लेसन में कि जो चीज़ मुझे अल्लाह के हाँ आगे लेकर जाएगी वो इखलास होगा। अब अगले सवाल पे चलते हैं कि रास्ता तो पूछ लिया, इख्दिना सिरातल मुस्तकीम बता दिया, ख़त्म हो गई बात। गोया कि एक बंदा कहता है कि अल्लाह ताला मैं कोशिश तो कर रहा हूँ, रास्ता तो पता चल गया, लेकिन मुझे कैसे पता चले कि इस रास्ते पे कभी कोई चला भी था। मतलब वही मिसाल वापस आइए, आपको यहाँ से ग्रीनलैंड जाना है, किसी ने आपको नेविगेटर में रास्ता भी दे दिया, लेकिन आपके दिल में क्या आएगा, क्या इस रास्ते पे कोई जाता है? मसे आपको वो गूगल से दिखाए कोई गाड़ी नहीं जा रही, उधर रास्ते मौजूद हैं, जाने वाला कोई नहीं दिख रहा, या आप बाहर देखेंगे तो बिल्कुल रोड सुनसान है, तो आपके दिल में क्या क्वेश्चन होगा कि ठीक है रास्ता तो आपने बताया लेकिन मुझे कुछ चलता हुआ नहीं दिख रहा, इस पे कर्फ्यू तो नहीं लगा हुआ, खतरे वाला रास्ता तो नहीं है, शायद इधर चलने वाले जो हैं वो किसी बहुत बड़ी आजमाइश में तो नहीं आते। तो आप क्या कहते हैं, ज़रा मुझे किसी जाने वाले का रास्ता बताएं। समझ आई बात की? ये बिल्कुल ऐसे ही है कि नए बंदे को रास्ता बताकर छोड़ दें, ये पहला दर्जा होता है। दूसरा क्या आप कहते हैं, नहीं बैठो मैं छोड़ के आती हूँ। जिसके घर जाना होता है ना, जब वो आपको डायरेक्ट करता है या वो खुद आके ले जाता है ना, आप आंखें बंद करके जाते हैं, वो नहीं मिसलीड करेगा। तो गोया के बंदे को ये श्योरिटी चाहिए कि मुझे कुछ ऐसे लोगों की पहचान चाहिए कि जो इन रस्तों पे चले और फिर उनके लिए इस पे चलना आसान हो गया। यहाँ अगर आप देखें ना, तो वही बेचैनी है कि अल्लाह मुझे बड़ा मुश्किल लग रहा है, ये लंबा भी है, ये चौड़ा भी है, ये सीधा भी ऊपर खड़ा होना, मेरी हिम्मत नहीं है अल्लाह ताला, मैं मुझे पता लग गया है बट आई कैंट। ये ऐसे जैसे आपको पहाड़ी इलाके का कोई रास्ता दिखा दे ना कि चढ़ जाओ, तो आप कहते समझ तो आ गई, फिर जाते क्यों नहीं, नहीं पता नहीं मेरे से चलेगी नहीं गाड़ी, शायद गाड़ी पीछे ना आ जाए, पता नहीं मेरी गाड़ी की ब्रेक ही ना डाउन हो जाए। यानी जब एक बंदा नेकी के किसी मरहले पे अपने आप को हेजिटेंट मुतजलजल दो चीज़ों के बीच में देखता है ना, तो वो तड़प के कहता है कि अच्छा अल्लाह फिर किसी की उंगली पकड़ा दे। देखिए अल्लाह सुबहान तला की किताब दो चीज़ें रास्ता दिखाती हैं, किताबुल्ला और रिजालुल्ला। किताबुल्ला क्या है? अल्लाह की किताब जो मेरे आपके सामने है। रिजालुल्ला कौन है? रजुल से लोग, आदमी, अच्छी सोहबत, नेक साथी, प्यारे लोग जो अल्लाह की किताब को जिंदगी में लाकर आपकी उंगली थाम लें, वो है नमता अलैहि। हमेशा अपने बच्चों को आप पहले दिन खुद छोड़ने जाते हैं, और यहाँ तो मैंने देखा कि पहले दिन फिर वो माओं को भी साथ ही बिठा लेते हैं। कितनी माएँ पिछले हफ्ते में नहीं आई मंडे को कि बच्चों का स्कूल में पहला दिन है, हमने उनके साथ रहना है, क्यों नहीं भेज दिया बच्चों को वहाँ छोड़ती? नहीं, माएँ कहती नहीं, इनको भी थोड़ा सा टाइम चाहिए, इनके साथ अभी बैठेंगे, फेमिलियर होंगे, टीचर को भी डर है पता नहीं बच्चा ही ना रोने लग जाए। तो जिंदगी में सिराते मुस्तकीम पे चलने के लिए कुछ रोल मॉडल्स चाहिए होते हैं। इंसान की फितरत है, वो ढूंढ रहा होता है। आप ईबे से कोई चीज़ खरीद ले, आप जाके फौरन पढ़ेंगे, कोई प्रोडक्ट देखा, व्हाट पीपल सेज अबाउट दैट, लोग क्या कहते हैं, रेटिंग करते हैं, कभी 5 स्टार 4 स्टार 3 स्टार, अच्छा ये अच्छी कंपनी है, अच्छा इनकी शिपिंग अच्छी है। तो जिंदगी में नई नई आजमाइशों में पढ़ने से बेहतर होता है कि लोग दूसरों को उस देख लें कि वो क्या करते हैं। अब ये कौन होते हैं, इसकी डिस्क्रिप्शन पढ़ेंगे हम सूरत निसा की आयत नंबर 69 में, कि जहां अल्लाह ने इसी का जवाब दिया कि अल्लज़ीना अनअमल्लाहु अलैहिम मिनन नबीय्यीन वस्सिद्दीकीन वश्शुहदाए वस्सालिहीन। ये एक अजीब ही नया बाब खुलेगा जब आप वहां जाएंगे। लेकिन याद रखिए कि इंसान चार किस्म के होते हैं। मैं आप अपने आप को देख ले, यानी अल्लाह के नबी, इंसानियत का आला मुकाम नबूवत है, मांगने से नहीं मिलती, कस्बी नहीं है, वह भी है, वहाब देता है आप। यानी मैं और आप दुआ नहीं कर सकते कि अल्लाह मेरे शोहर को नबी बना दे, क्योंकि औरत तो बन नहीं सकती, मेरे बाप को नबी बना दे, नहीं बना सकते, ये अल्लाह को पता है। और अल्लाह ताला खुद कुरान पाक में कहता है कि अल्लाह को पता है उसको कहाँ से अपना पैगाम पहुँचवाना है। लेकिन ये नबूवत का वो आला मुकाम होता है कि जिनको अल्लाह सिराते मुस्तकीम पे चलना सबसे ज़्यादा आसान कर देता है। अनयूजुअल मिसालें नहीं दिमाग में आती, अकल दंग रह जाती है। इब्राहिम अलैहिस्सलाम, थोड़ा सा यूज़ कीजिए ब्रेन, बेटे की गर्दन है, बूढ़ा बाप, जवान छोटा बच्चा, बुढ़ापे का बच्चा, परदेस, ये अनमत अलैहिम नबियों पे सबसे ज्यादा होता है। तो सवाल लिखिए, सबसे ज्यादा फिर इनाम किस पे हुए जिंदगी में? अंबिया कराम पे। अब यहां से फिर आपको एक और नुक्ता दिखेगा। आज आप मेरे मुंह से कहते हैं इब्राहिम अलैहिस्सलाम पे इनाम बड़े हुए, कैसे हुए? कि पहले खानदान छोड़ना आसान हुआ, फिर बाप के आगे टक्कर ली, बिरादरी से मुकाबला किया, जवानी में बीवी पीछे रहती है तो रह जाए, फिर बच्चा हुआ तो उसको छोड़ दो, फिर बच्चे की गर्दन पे छुरी, सारी जिंदगी तो आजमाइशों में भरी पड़ी है। तो मैं आपको बड़ा रोमांटिसाइज करके कह रही हूँ कि इब्राहिम बड़े इनाम वाले बंदे थे, तो क्या पता चला? अब यहाँ एक बहुत खूबसूरत बात पता चलेगी, हमारा किसी के ऊपर इनाम होना इसका मेयार, और असल में अल्लाह का किसी पर इनाम होना इसका मेयार बिल्कुल फर्क है। हम कहते हैं कोठी, बंगला, कार, अच्छा घर, अच्छे घर में शादी, जॉब, ये एक इनाम है। आप किसी को मुबारक कब देते हैं, खुद से पूछिए, ये भी एक सवाल लिखे। मैं अमूमन अपने घर खानदान में दोस्तों में मुबारक कब देती हूँ, मसलन जब किसी के बच्चा होता है, फिर बच्चे का अकीका होता है, फिर बच्चे की सालगिरह पे मुबारक देते हैं लोग, फिर उसके बाद वो बच्चा स्कूल जाता है, हम कहते हैं मुबारक हो आपके बच्चे ने स्कूल जाना शुरू किया, फिर आपका बच्चा जब मैट्रिक में पास होता है आप अब दूसरों को मुबारक देते हैं, फिर जब उसको कॉलेज में दाखिला मिलता है, यूनिवर्सिटी में मिलता है, फिर वो डॉक्टर बन के निकलता है, फिर उसको जॉब मिल जाती है, अब ये मैं गिन रही हूँ अपनी उंगलियों पे, 15 मुबारकें हो गई हैं, फिर उसकी मंगनी होती है तो मुबारक देते हैं, फिर शादी होती है तो मुबारक देते हैं, फिर शादी के बाद बच्चा होता है, फिर उसका अपना घर बनता है। आप देखिए हम 101 दफ़ा एक बच्चे के ऊपर मुबारक देते हैं अपने खानदानों को, किस बात पर मुबारक देते हैं? ये उससे फ़र्क है सिरात लजीना अनअमत अलैहिम से। अंबिया कराम अल्लाह के सबसे चुने हुए बंदे थे, इनाम वाले, लेकिन जुमला लिखिएगा एक, और ये आपके जेम बोर्ड पे आ जाए ना तो आपको कभी भी फिर तरस नहीं आएगा अपने ऊपर। इनाम याफ्ता लोग कभी भी रूटीन लाइफ नहीं गुजार रहे होते। इनाम वाले लोगों की जिंदगी आम लोगों वाली जिंदगी नहीं होती, मुख्तलिफ होती है। मैं इसका एक छोटा सा आपको इमेजिनेशन देने के लिए समझाना चाहूंगी। फौज का नाम, बचपन में सबको फौज बड़ी अच्छी लगती है, हमें भी बड़ी अच्छी लगती थी, फौजी, फौज में जाना, फौज का यूनिफॉर्म, फौज के सल्यूट, फिर उनके घरों में अर्दलियों का होना, उनका एक खास प्रोटोकॉल होता था, घर में चार चार मेड्स उस दौर में, जबकि कोई एक मासी भी नहीं होती, क्यों? गवर्नमेंट देती है। यही वजह थी कि शुरू से हमारे सारे स्टूडेंट्स का जो ग्रुप था ना, उसके दिन में एक ख्याल था, हमने आर्मी मेडिकल कॉलेज में जाना है, क्यों? फॉन कलर की साड़ी पहनते हैं, प्रोटोकॉल बहुत है, शौक था। चलिए अब आप लिखिए, आप में से किसी का बच्चा फौज में जाता है, घर में शादी है, भाई की शादी है, मिसाल है, आपका बच्चा फौज में है और वो जॉब कर रहा है, पीछे से कॉल आ जाती है कि दुश्मन ने हमला कर दिया। फौज, जो फौजी होते हैं ना, वो सारा साल तो नहीं कुछ करते, ये तो सिर्फ उनकी ट्रेनिंगें होती हैं या उनको एक्सेलरेट रखते हैं, या चलो कोई कहीं सैलाब आ गया तो चले गए, जलजला आया वो चले गए। सारा साल फौजियों की सिर्फ ट्रेनिंग होती है। क्यों? सिर्फ एक मोहूम से खतरा, मोहूम कहते हैं जिसका वहम किया जाए, माइट बी अनएक्सपेक्टेडली कि दुश्मन हमला करे, उस वक्त फौजी को निकलना है। फिर उसने रात को भी निकलना है, दोपहर को भी निकलना है, सर्दियों के अंदर भी निकलना है, गर्मियों में भी निकलना है, बात समझ आ रही है? फिर उसको पत्थरों में भी लेटना है, उसको जंगलों में भी जाना है, उसको चार चार दिन भूखे भी रहना है, और अगर मिल गया तो खूब खा भी लेना है कि पता नहीं कब मिलेगा। अनमत अलैहिम बनने के लिए बंदे को मुश्किल हालात में, नामुमकिन हालात में लब्बाई कहना पड़ता है। याद रखिए, ये वो मौके हैं जो आप में कभी कभी नहीं समझ सकते जब तक हम खुद गुजरे नहीं इन रस्तों से। आप मैं अगर ये कहें कि अपनी मवाफकत से, अपनी सहूलत से नेकी करूं, मसलन इब्राहिम अलैहि सलाम कहते कि अल्लाह जी, ये आपने कह दिया कि इस बेटे को ज़िबा कर दूं, मैं प्यारा सा मोटा सा दुम्बा लेता हूं, वो ज़िबा कर देता हूं, क्या फायदा होता? बाद में दुम्बा ही आया, लेकिन इब्राहिम अक्ल इस्तेमाल करते कि बेटे को छोड़ दीजिए, जरा बकरा या दुम्बा ज़िबा कर दूं, तो क्या उनका ये दर्जा होता? याद रखिएगा, ये बात अगर समझ गया ना, तो आपको जीने का वो आज नुक्ता मिल गया कि जिस तरह इमरजेंसी हालात में फौज काम करती है और वो ही फिर दिफा करते हैं, इसी तरह अल्लाह के चुने हुए बंदे वो होते हैं जिनको अल्लाह मुश्किलात में ले आए। अब फौजी को क्या, आए नहीं वो, जी आज तो मैं नहीं आ सकता, दुश्मन को कहना था दिन में आए, आज तो वीकेंड है, दुश्मन को बोले वीकडेज में आए, आज मेरे भाई की शादी है और फौजी दुश्मन क्यों आ गए, इसको बोले जरा 4 दिन बाद आए, जरा वलीमा खत्म हो जाए, शादी हंगामे खत्म, फिर आए। मान सकता है फौजी? मानता है? नहीं मानता। बस ये समझ लीजिए, और इसीलिए आप देखिए कि अनमता अलैहिम का जो दर्जा होता है ना, चोजन वन, अल्लाह उसको चुनता है। आप अपनी जुबान पे किस बच्चे का नाम लेते हैं? आपके दो बच्चे हैं, एक माशाल्लाह हर बात पे जी अम्मी लब्बैक, और दूसरा आगे से जी क्या, अच्छा अभी, फिर क्यों, फिर नहीं, फिर बैठा वही है, वहीं बैठ के तकरीर कर रहा है, वजूहात पूछ रहा है, हिकमतें जानना चाह रहा है, मुहक्किक बन रहा है, तहकीक कर रहा है कि माँ को वाकई पानी के ग्लास की जरूरत है जो मैं पी मांग रही है, और अगर ना दिया तो फौत तो नहीं हो जाएगी, वो रिसर्च कर रहा है बेचारा बैठा, और दूसरा उठता और लाके पानी का ग्लास मुंह पे रख देता हाथ पे, कौन सा अच्छा लगता है? जब मैं और आप अल्लाह सुबहाना ताला के हर हुक्म पे लब्बैक अल्लाहुम्मा लब्बैक कहते हैं ना, तो अल्लाह ताला कहता है जाओ फिर मैंने भी इनाम कर दिया, सबको मुश्किल लगेगा तुझे मुश्किल नहीं लगेगा, सबके लिए इम्पॉसिबल है तेरे लिए आई एम पॉसिबल है। और आप देखिए यहाँ आगे जाके फर्क आना है, मैं आगे जाना चाह रही हूँ इसलिए इसको भी यहाँ वाइंड अप करते हैं। बहरहाल नबियों के बाद फिर सिद्दीकीन और शुहदा और सालेहीन आएंगे, इसकी सारी डिस्क्रिप्शन आपने भी बहुत कुछ पढ़नी है, अल्लाह ने जिंदगी दी आपको, लेकिन यहाँ लफ्ज नोट कर लें बस और उसको छोड़ दें, फिर आगे जाके इसके ऊपर बात उठेगी। अनमता अलैहिम, इनाम किया तूने उन पर, किसका इनाम है? अल्लाह का। चलिए आगे चलते हैं। गैर अल मगदूब, गैर ना के, सिवाय अल मगदूब, आपने हंड्रेड एंड हंड्रेड टाइम्स सूरह फातिहा पढ़ी हुई है ना, सुनी भी है, इसका तर्जमा कीजिए, हाथ खड़ा करें, पारे पे नहीं देखिए, बिला जो आपके लाशऊर में इसका तर्जमा, जी रबिया आप करें, आप लिखिए जरा, इन्होंने जो जुमला बोला लिखिए जरा जल्दी से, मैं ये सुनना चाह रही, इन्होंने कहा कि मैं मतलब दोहरा देती हूँ कि जिन पर तेरा गजब हुआ और जो गुमराह हुए, जी और कोई किसी के जो लाशोर में इसका तर्जमा वो करे फटाफट, जी आप परवीन जी,
जिन पर तेरा गजब हुआ उन लोगों के रास्ते पर हमें ना चलाना, मतलब उनके यहूद वाला,
इन्होंने इनकी भी मिसाल लिखी, इन्होंने भी लिखा जिन पर तेरा गजब हुआ उनके रास्ते पर ना चलाना। देखिए हमारे ना लाशोर में इसका यही तर्जमा जो आप सबने पढ़ा, तेरे का लफ्ज किधर है? इधर देखिएगा, अब अनमता लफ्ज पढ़ा ना अपने ऊपर, पारे पे देखिए, अनमता में तूने ही नाम किया, तो फिर मगदूब के अंदर भी तो यही होना चाहिए था ना, तेरे के लिए तो लफ्ज ही नहीं। पहली बात देखिए, अब मैं दोनों को साथ जोड़ूंगी, अल मगदूब और अद्दाले, ये दो किरदार हैं। बेसिकली आपको तीन चीजें यहां मिलती हैं, अगर इधर लिखिए आप आके, अनमता अलैहिम एक किरदार मिल गया ना, उसके ऑपोजिट आपको दो किरदार मिल रहे हैं, अल मगदूब और अद्दालिन। थोड़ी सी मुश्किल बात है लेकिन आप समझ जाएंगे, जिन्होंने कभी नहीं चखी वो खैर है। देखिए अरबी ग्रामर के दो हिस्से होते हैं आम से, एक होता है इसम, एक होता है फेल। इसम क्या होता है, किसी जगह चीज का नाम। अच्छा अब देखिए यहाँ बेसिकली तीन किरदार है ना, एक सबसे पहले था जिन पे इनाम हुआ, उनके लिए अल्लाह ताला ने क्या बोला, अनामता। अब अगर मैं आपको नहीं पढ़ाया हुआ इसलिए मैं आपसे पूछने का हक नहीं रखती, बस बता देती हूँ, अनामता ये फेल है, तू ने इनाम किया उन पे, ठीक है, अगर अनाम तू कह देती तो मैंने इनाम किया। अच्छा जिस तरह यहां लफ्ज आए ना अल मगदूब, अगर इसको देखें तो उसमें और उसमें क्या फर्क है, अल मगदूब के इसम है और दालिन भी इसम है, नहीं समझ आई। अनमत अलैहिम से पता चल रहा है कोई माजी में ऐसे लोग थे, अब नहीं है क्योंकि ये पास्ट टेंस है, अनामा योनी मो इनाम, हाँ यानी इनाम वाले लोगों की बात करके अल्लाह ताला ने माजी की कुछ शख्सियात की तरफ तवज्जो दिलाई कि जिन पर तेरा इनाम हुआ, ठीक है, जमाने के साथ इसका ताल्लुक था, जबकि अल मगदूब और दालीन कहते हुए अल्लाह ताला ने इसम इस्तेमाल किया। क्यों, बात समझे, सवाल किसको समझ आ गया, इसम क्यों किया, जैसे यहां अल मगदूब और दालीन आए तो जिन पर इनाम किया जाए उसको क्या कहते हैं अरबी में, एक होता है मुनैम, नेमत देने वाला, तो मुनाम, बात समझ गए, अल मुनामीन होता, सिरात अल मुनामीन, उनका रास्ता जिन पर तेरे इनाम हुए तो वो भी इसम होता, लेकिन वहां फेल है और आगे दो जाके इसम में, वजह फर्क समझिएगा, देखिए कि जो फेल होता है ना उसमें जमाने का ताल्लुक होता है, जबकि इसम पीछे भी बताई थी ये बात इसी सूरत में, इसम में वक्त और जमाना नहीं होता, मतलब मैं कहती हूँ कुर्सी तो कुर्सी भी कुर्सी, मुझे नहीं पता थी है रहेगी, चीज है ना कोई भी चीज है। अल्लाह सुबहाना ताला ने यहां इसम बोला फेल नहीं बोला, क्यों, जवाब लिख लीजिए, माजी के भी हाल के भी और मुस्तकबिल के भी दुआलीन और मगदूब इससे मुराद है। अच्छा एक बात हो गई, दूसरा आप देखिए, आप दो तीन लोगों ने इसके तर्जमे में ये तर्जमा किया कि जिन पर तेरा गजब टूटा, किधर है तेरे का लफ्ज, ये बहुत बड़ी मिसकंसेप्शन है, मगदूबी अलैहिम से मुराद उन पे गजब टूटा, किसका टूटा, अल्लाह का भी टूट सकता है, बंदों का भी टूट सकता है, तो यहां कभी भी तर्जमे में अल्लाह का नाम ना लीजिए, ठीक है, वरना तो फिर हम इसको बहुत ही कंसाइज कर देते। तीसरी चीज देखिए, हमारे जहन की तख्तियों में तफसीरों से सुन सुन के पढ़ पढ़ के मगदूब के साथ आया हुआ लफ्ज यहूद और दालीन के साथ आया हुआ नसारा, ऐसे ही, तो क्या अल्लाह सुबहान तआला ऐसे नहीं आयत कह सकते थे, सिरात अल्लज़ीन अनअमता अलैहिम गैरिल यहूदी वलन नसारा, ये आना चाहिए था ना, क्या कोई मुश्किल था लफ्ज मगदूब, बल्कि इतना लंबा, उसकी जगह यहूद तो बहुत छोटा सा लफ्ज है, और फिर दालीन से मुराद नसारा आता, ये भी नहीं है, क्या पता चला अल्लाह ताला ने यहां मगदूब और दालीन कहकर दो खास गिरोहों को नहीं छेड़ा बल्कि दो रवैयों को छेड़ा। मगदूब कौन है, अब आप एक मिसाल से समझिए फिर इंशाल्लाह आपको बात समझ आएगी। देखिए आपकी दो बेटियां, आप घर से निकली और आप अपनी एक बेटी को ये कहकर आई कि बेटा मेरे आने तक चावल उबाल दीजिएगा और किचन में मॉप लगा दीजिएगा और इसी तरह से अगर मौका मिले आपको तो वॉशरूम भी साफ कर दें, आप जिस बच्ची को कहकर गए करना और आप घर गए तो कुछ नहीं किया हुआ, आपको उस पे गुस्सा आएगा या प्यार आएगा, गुस्सा आएगा ना। अब दूसरी सूरत ये कि दूसरी बच्ची है, उसको आपने कुछ कहा ही नहीं, जब आपको कुछ कहा ही नहीं तो उसने, आप जाके देखते हैं कुछ कोशिशें की भी हैं छोटी मोटी लेकिन ठीक नहीं की, आपने सोचा था चावल पके होंगे, वो बेचारी आटा निकाल कर ऐसे ही टेढ़ा मेढ़ा गूंदने की कोशिश में, पहली पे आपको गजब टूटेगा, आपका गुस्सा आएगा, तुम्हें कहा बताया समझा के गई फिर नहीं किया, दूसरी हो गई कि मामा आई वॉज कन्फ्यूज, मुझे समझ नहीं आ रहा था आज हम क्या पकाएंगे करेंगे, फिर मैंने चावल चावल तो मुझे याद नहीं रहे, मैंने आटा गूंदना शुरू किया। मकदूब वो लोग होते हैं जिन तक बात पहुंच जाती है फिर भी नहीं मानते, सब पता है, दूध का दूध पानी का पानी। दालीन का एक बहुत गलत तर्जमा हम लोग करते हैं, मिसगाइडेड, इंग्लिश में अगर आप देखें ना तो हम कहते हैं भटके हुए, देखिए मिसगाइडेड नहीं है ये, मिसगाइडेड लफ्ज लिखें जरा, इंग्लिश में लिखा रही हूं तो आपको उर्दू में बोल के बता देती हूं, मिसगाइडेड किसको कहेंगे, जिसको किसी दूसरे ने गलत रास्ता बताया, मैंने जान के ही किसी को गलत रास्ता बताया ताकि वो सिटी पहुंच ही ना सके, तो मैंने उसको क्या किया, मिसगाइड किया, बट मैंने सही बताया, लेकिन वो गया भी, लेकिन उधर इसने सिटी जाने से पहले कोई एक मोड़ और ले लिया, सिन सिन निकल गया, इस तरफ मुड़ गया, अब वो क्या है, وہ مس گائیڈیڈ ہے؟ نہیں، لاسٹ ہے. تو لکھئے دوالین سے مراد لاسٹ ہے. پھر دوسری بات ایک اور اپنے لیے لکھ لیجئے گا کہ یہاں اگر آپ یہود اور نصارہ کا نام استعمال کرتے ہیں، وہ ہیں، میں نے آپ کو پچھلے سالوں میں پوری لسٹ لکھائی ہوئی 8-10 قسم کی، کس مغدوب میں سب سے پہلے ابلیس. اللہ نے خود کہا، جا تجھ پہ غضب ہے میرا. ابلیس کے بعد ہر وہ بندہ جو ابلیس ہی کام کرے، ساری قومیں انبیاء کرام کو جھٹلانے والی، وہ مغدوب ہے. قرآن میں مثالیں 25 نبیوں کی موجود ہیں، کم و بیش 15 سے 20 قوموں کا بھی تذکرہ موجود ہے. تو وہ قومیں جن پہ کے پاس نبی آئے، جن کو ہدایت کا موقع ملا لیکن انہوں نے بات نہیں مانی، ٹھیک ہے، تو یہ سب مغدوب ہے. اسی میں یہود کا نام بھی آتا ہے، اور اس کی صاف وجہ، 4,000 کے قریب نبی بھیجے تھے اللہ نے بنی اسرائیل میں، لیکن انہوں نے ایک سے بعد دوسرے کو، دوسرے کے بعد تیسرے کو جھٹلا دیا. نتیجہ کیا نکلا؟ کہ وہ اپنی منمانیاں کرنے لگے. دوالین سے مراد وہ لوگ ہیں کہ جن تک حق پہنچا ہی نہیں، غلوب کرنے والے. اپنے نبی کا رتبہ اتنا بڑھایا کہ خدا بنا دیا، عبادت پہ قناعت کرنے کی بجائے اپنی مرضی کے طریقے رکھے، رہبانیت کا نظام کھڑا کر دیا. سورت مائدہ 77 میں اللہ تعالیٰ فرماتے ہیں، یا اہل الکتاب لا تغلو فی دینکم غیر الحق کی، اہل کتاب اپنے دین کے معاملے میں غلوب نہ کرو حق کے سوا، اور مت ان لوگوں کی خواہشوں اور بدعت کی پیروی کرو جو پہلے سے گمراہ ہو چکے اور جنہوں نے بہت ساروں کو اللہ کے راستے سے بھٹکایا. اگر آپ آیت کا نمبر لکھ لینا تو گھر جا کے دیکھیے گا، قد دلو من قبل و دلو کثیرا. دلل کا لفظ آیا جو یہاں دوالین ہے، اور دوالین ادوال کی جمع. کیا پتہ چلا؟ وہ لوگ جن کے پاس انبیاء کرام دین لے کر آئے تھے، لیکن انہوں نے محبت کا نام دے کر اتنا زیادہ اس کو کہہ دیا کہ وہ نبیوں کی تعلیمات کو بھول گئے. اب آپ سمجھیے، اب آپ اور میں اس پہ کہتے ہیں، اچھا جی مغدوب ہیں تو وہ ہیں. مان لیا ہم سارے یہ پچھلی قوموں کو پیچھے کر دیتے ہیں، آج کے دور میں دیکھیں تو ہمیں یہود اور نصارہ ملتے ہیں، کیا آپ اور میں ان کے اوپر غضب ڈالیں گے اور ایسے ایسے نعرے لکھیں گے، اللہ ان پہ غضب توڑے، اللہ ان پہ ڈالے؟ دیکھیے یہ اللہ کا اور ان کا معاملہ ہے. اللہ ان کو کہہ سکتا ہے مغدوب، میں آپ نہیں کہہ سکتے. کیسے؟ میں آپ کو اس کی پھر ایک مثال دیتی ہوں آپ کی زندگی میں سے. آپ کے 3 بچے ہیں اور تینوں کو آپ نے کام دیا ہوم ورک کرنا. سب سے چھوٹا ذرا لاڈلا ہی ہے، آپ اس کو ہوم ورک دے کے کہیں آنے سے پہلے میرے آنے تک یہ کرنا ہے، وہ کام کرنا ہے، یہ بھی کاپی پہ لکھنا ہے، وہ بھی لکھنا ہے، باقیوں کو بھی دیا، سب کا ہوم ورک پورا ہونا چاہیے، رات کو کسی کو میں نہیں موقع دوں گی. خیر آپ کہیں چلی گئیں، باہر آئیں، دیکھا اب کیا دیکھتی ہیں، باقی 2 تو ماشاء اللہ کر چکے، یہ چھوٹا بڑا لاڈلا تھا بیٹھا ہوا. آپ کو غصہ آتا، کیا کیا؟ پھر ویڈیو گیم کھیل لی، پھر یہ کیا وہ. اچھا آپ جو ہی اس پہ غضب ناک ہوئی نا، آپ کو دیکھ کر جو آپ کی بیچ والی بیٹی ہے نا، وہ بھی اس بچے کے ساتھ جا کے بولنا شروع ہو گئی، اس کا تو بھائی ہے نا، کیا آپ کو اچھا لگے گا؟ آپ اپنے بچے کو ڈانٹ رہی ہیں لیکن آپ کی بچی ہی اپنے بھائی کو آ کے ڈانٹے یا وہ بھی تھپڑ لگانے لگے، تو آپ اس کو کہیں گی تم کیوں بول رہی ہو، میں جو کہہ رہی ہوں اس کو پیچھے ہو جاؤ. تو مغدوب اللہ جانے، جو بندہ جانے، آپ اور میں نہیں ہے، مجھے آپ کو حق نہیں. ہمارے نبی نے کبھی کسی پہ غضب اور لانتان نہیں کی. ایک اور مسکنسپشن بہت پڑی، اول تو ہم مسلمان قرآن کو اس طرح پڑھتے نہیں جہاں نازل ہوا تھا. قرآن کی آیت پڑھ لی اور اس کی جو تفسیریں ہم نے سن لی پرجوش طریقے سے دینداروں کی زبان سے، ہم جیسے جنہوں نے خوب اس کے خلاف پھر لعنت اللہ اور فلاں فلاں کے سب کے لاکے لگائے، ہم ان کو جا کے کہاں ڈھونڈتے ہیں؟ اپنے نیبر میں. ہاں ادھر رہتا ہے مغدوب، یہ مغدوب کا ایڈریس ہے اور یہ دوالین کا گھر، یعنی یہ کرسچنز ہے، یہ جیوز ہے. اگر آپ نے اس میں سے دوالین اور مغدوب ڈھونڈنے ہیں نا، یہ آج 2016 کے نہیں ہیں، یہ نبی کے دور کے مغدوب اور دوالین ہیں. نہیں سمجھے بات؟ دیکھیے مغدوب جس تک حق پہنچا، مدینہ کے یہود کے سامنے اللہ کے دین، نبی نے دین دے دیا، نہیں مانے. اور نصارہ جو نجران سے آئے تھے آپ کے دور میں اور اس کے بعد پھر ارد گرد سے تبوک اور اس طرف سے آنے شروع ہو گئے تھے، وہ جان کے لاسٹ رہے، کہتے تھے ہمیں ضرورت نہیں ہے. نجران کے نصارہ تھے، سورت آل عمران میں آپ پڑھیں گے. اس دور کے یہود نے نبی صلی اللہ علیہ وسلم کی زبان سے حق سنا، نہیں مانے، مغدوب ہو گئے. میرا آپ سے اور آپ کا خود سے سوال ہو اور ہم سب پوری امت مسلمہ سے کریں، آج ہم کس کس یہود تک دین کی دعوت دے چکے؟ نہیں سمجھے؟ ہم کس کس کرسچن کو دین کی دعوت دے چکے؟ جب میں نے دعوت ہی نہیں دی تو مجھے حق ہے اس کے اوپر مغدوب یا دال کا لقب یا فتویٰ دینے کا؟ نہیں ہے نا. نہیں سمجھے. انسانوں سے پیار کریں, محبت کرنا سیکھیں. ہم نے یہ جو اس طرح کی باتیں پڑھ کے ایسے لگتا ہے کہ ہمارے تو مذہب کا حصہ ہے کہ یہود اور نصارہ سے نفرت کرو اور ان کو گالیاں دو. ویسے کپڑے ان کی پسند کے ہی پہنو, انہی کی دکانوں سے خریدو, انہی کے پسند کے کھانے کھاؤ, انہی کے پسند کی چیزیں, انہی کی بنائی ہوئی مشینیں اور گیجٹس یوز کرو. ہاں ویسے جہاں لفظ آئے تو ان کو گالی دے دو. اسلام کا مزاج نہیں. نبی صلی اللہ علیہ وسلم کبھی ہارش نہیں ہوئے. دیکھیے یہود نبی کی آپ کہہ لیجئے یوں, جیسے اگر میں آپ کو کہوں نا کہ یہاں سے میں ذرا سا کوشش کر کے ہاتھ بڑھا کے کھینچ لوں نا, نبی صلی اللہ علیہ وسلم ان کے دست میں تھے 10 سال مکہ کے, بلکہ چلے ایک ایک کر کے جو نکلے بھی تو مدینہ کے تقریباً 7 سال, جب تک خیبر نہیں فتح ہوا. بنو قریظہ, بنو قینقاع, بنو نذیر تینوں نبی کے ہاتھ میں تھے. راتوں کو اللہ کے نبی آگ لگوا سکتے تھے, آرڈر دے دیتے. مدینہ میں گئے, حکومت نافذ کی, کہہ دیتے بھائی آج کے بعد سب یہود کو کے گھروں کو جلا دو. آپ نے تو نہیں کیا, آپ کی تو خدمت کرتا تھا ایک یہودی کا بچہ. نصارہ آئے نجران سے اور نبی صلی اللہ علیہ وسلم کو ملے مسجد نبوی میں, آپ نے ان کو الگ جگہ دی. انہوں نے کہا کہ ہم پہلے عبادت کریں گے, کر لیجئے. مدینہ میں مسجد نبوی میں بیٹھے, وہ آج وہ دنیا کی بہترین مسجد جس کو ہم مسجد نبوی کہتے ہیں, وہاں اللہ کے ماں سوا کی عبادت کر رہے ہیں اور نبی صبر کر رہے ہیں. آج امت کے اندر وہ حکمت نہیں ہے. ابھی اس ویکینڈ پہ میں ایک بہت ہی خوبصورت ایکسپیرینس ہوا میرے ساتھ, ایک آپ لوگوں میں سے تھے, تو ہم لوگ ایسے ہی کون پکنگ کے لیے گئے. جب گئے تو میں ان کے ساتھ ہی, مرد جو تھے وہ دوسری سائڈ پہ تھے. تو جب ہم وہ چھلیاں توڑ کے پیچھے ہٹے نا, تو میں نے ایک عورت کو دیکھا. بلیو می کہ اس کے کپڑے بھی برے نہیں تھے. میں نے شکر کیا کہ ہمارے ساتھ مرد نہیں ہے نا. ینگ یعنی اولڈ لیڈی تھی, اور ینگ سمراجے کے 40s, لیٹ 40s کی ہوگی. اس کے پیچھے نظر پڑی تو پورا جھریوں سے بھرا ہوا چہرہ, جو دونوں ساتھ تھیں. خیر میں نے اس کو ہیلو ہائے کیا, ہیلو ہاؤ یو ڈوئنگ, اس کو انگلش آتی تھی, تھوڑی بات شروع ہوئی. میرا لے 10 منٹ کے قریب ہم نے وہاں ان سے بات کی ہے کہ ہم کیا کرنے گئے ہیں, اور پوری بات اللہ نے اس سے کروا دی. میں نے سوچا تم کون ہو, کدھر سے ہو؟ کہتی کہ آئی لیو ان اوسلو, تو یہ میری مام ہے. پھر میں نے کہا اچھا تم ادھر آئی ہو, کہتی ہاں میری مام ادھر ہے اور شیز اے ٹیچر. جھریاں پڑی ہوئی. میں نے اتنی اس کے لیے دعا کی اللہ یہ 90 کے قریب ہوگی عورت, اس کو تو حق دکھا دے. کہتی میں بھی ادھر ٹیچر ہوں. پھر ہم باتیں شروع ہو گئے. میں نے جب اس کو کہا کہ میں بھی ٹیچر ہوں, وہ 3 ٹیچر مل گئے. پھر میں تھوڑی سی بات کر, میں کہ یو آر مسلم رائٹ؟ کہتی نو کرسچین. میں کہ کرسچین ہو, اوکے جیزس پیس بی اپون ہم. میں نے ان کی بات شروع کر. اب دونوں ماں بیٹیاں ایسے سن رہی ہیں باتیں, ماں کو زیادہ سمجھ آ رہی تھی میری بات. یہ کہتی یو آر کیا کہتی ہے پریچر, یو آر اے گڈ پریچر, پریچ کر رہے اس کو. میں نے الگ اس کو نہیں کہا کہ میں مذہبی پڑھاتی ہوں کچھ بھی, لیکن اتنا اچھا ہمارا ان کے ساتھ تعلق ڈیولپ ہوا. میں نے اس کو بتایا کہ تم جسٹ ریڈ دا ہولی قرآن, اور یہ بائبل ہی کا ایک لیٹسٹ ورژن ہے, اٹ ول ٹیچ یو ایوری تھنگ نا. تو پھر میرے ذہن میں کلک رہ گیا کہ میں اس کو کچھ ہاتھ میں ہی دے دیتی تو وہ جا کے دیکھتی. تھوڑا زبانی میں نے بتانے کی کوشش کی. خیر وہاں سے ہم دیکھ کے پے کر کے نکلے, تو تھوڑی دور آگے گئے پلمس, وہ ایک فیلڈ ہے وہاں گئے. تو وہاں ہم بھی گاڑی سے نکلے تو وہ بھی ہمارے پیچھے. میں نے کہا وی ول میٹ ان جنت. تو پھر وہاں ملی نا, تو فوراً اس سے پہلے میں کارڈ لے چکی تھی ان سے, ہاتھ میں تھا. میں کہوں پلیز کارڈ میرا نہیں ہے. وہ ایک اتنے خوبصورت چھوٹے چھوٹے کارڈز ہوتے ہیں جس میں نا یہ قرآن کی آیت لکھی ہوئی ہے کہ ان فی خلق السماوات والارض, انگلش میں اس کا ترجمہ, اور نیچے ہے onereason.org. اب اس کو کیا لگے گی میں کون ہوں جس کا نام ہے. میں نے کہا پلیز ٹیک مائی کارڈ اف یو نیڈ ٹو ٹاک ٹو می. او تھینک یو تھینک یو. کیا بڑی بات ہے, اب مجھے آپ کو کیا لگے. میں کہتی ہائے کپڑے پورے نہیں پہننے, شرم آتی کوئی نہیں ہے, اللہ ان کو غارت کرے یہ ڈوب جائیں. دیکھیے انسانوں سے پیار کریں. آپ اپنے مسلمانوں سے پیار کرنا شروع کر دیں, لوگ ہدایت پہ آنا شروع ہو جائیں گے. ہم صرف تنقید کرتے ہیں. تو سورت فاتحہ آپ کو مجھے انسان دوست بناتی ہے. ہم تو اپنے مسلمانوں کی فکر نہیں کرتے, ہمیں دوسروں کی کہاں فکر ہوگی. تو بہرحال میں نے اس دفعہ سورت فاتحہ کی تفسیر نہیں کرائی, بس میں نے آپ کو اس کے لفظ کھولے. ساری بات کا خلاصہ کیا نکلا, اس سورت کا اختتام ایک دعا پہ ہے, اہدنا الصراط المستقیم. کہ اللہ مجھے سیدھا راستہ دے دے, اور اکیلے نہیں جانا میں نے. صراط الذین انعمت علیہم, میں اکیلے جنت میں جا کے کروں گی بھی کیا؟ تیر مارنا میں نے کو بڑا تو میرا دل کہاں لگے گا. بعض لوگوں کا یہ دل کرتا ہے کہ بس ہم اکیلے جنت میں پہنچ جائیں, بس اور کسی کو نہیں لے. یہ کافر, یہ جہنمی, یہ مشرک, یہ فلاں. وہ جیسے کہتے دو دی ایک ہی مسئلہ کے دیندار بیٹھے ہوئے تھے نا, تو آپس میں ڈسکس کر رہے تھے. ہم تو نان مسلمز کو چھوڑیے، ہم تو دوسرے مسلک والوں کو مخدوب کہتے ہیں اور ان کو دالین کہتے ہیں. وہ کون ہے؟ کہنے کے توبہ بریلوی، وہ تو آگ میں جائیں گے، وہ دیوبندی توبہ توبہ وہ تو بھٹکے میں، اور وہ اہل سنت وہ تو فلاں ہیں، وہ فلاں. سب کو کہا وہ نہیں جنت میں جائیں گے. بعد میں کہنے لگا ایک تو اور میں رہ گئے، ایک ہی مسلک کے تھے وہ دونوں. کہیں گے فرقہ تو ہمارا ہی ٹھیک ہے بٹ تیرے عمل نہیں ٹھیک، تو میرا خیال ہے کہ تو بھی نہیں جائے گا تو میں ہی جاؤں گا. نہیں، اہدنا الصراط المستقیم، اے اللہ ہم سے وہ راستے بنوا یہ لوگ چلیں، ہم مل کے ہاتھوں میں ہاتھ ڈالتے ہوئے جنت میں جائیں اور پھر انشاءاللہ وہاں جا کر لذتوں کو پا سکیں. جس کو سورت فاتحہ کا یہ پیغام سمجھ آ گیا نا کہ اللہ میری طلب ہدایت ہے، پھر آپ دیکھیے کہ وہ نہیں بیٹھ سکتا، پھر اس کے لیے زندگی میں اور بہت کچھ ہوگا. باقی اگر ان کے اوپر اگر میں آپ کو آیتیں لکھا دوں تو بے شمار ہیں. ایک آیت لکھ لی تھی یہ آخری آیت کے ریفرنس میں، سورت مائدہ آیت نمبر 60، من لعنہ اللہ وغضب علیہ وجعل منہم القردۃ والخنازیر، جن پر اللہ نے لعنت کی اور جن پر اس کا غضب ہوا اور جن کے اندر سے اس نے بندر اور خنزیر بنائے. یعنی پچھلی قوموں پہ جو اللہ تعالیٰ کی پکڑ آئی تھی اس کے عملی نمونے اللہ تعالیٰ نے ادھر بتا دیے، دکھا دیے. اب یہ دیکھیں سورت تھی، اب الحمدللہ آپ نے سنی، میں نے پڑھی، ہم لوگوں نے پہلے بھی پڑھی ہے. اب اگر کوئی آپ سے کہے کہ اس پوری سورت کا خلاصہ کریں تو میں تھوڑا سا آپ کو اس کو پائل اپ کرنا سکھاتی ہوں. لکھیے گا چند باتیں، یہ ساری چھوٹی چھوٹی چیزیں جو ہے نا یہ آپ کے قرآن کو سمجھنے کے راستے میں مددگار ہوں گی. اگر آپ دیکھیں تو سورت فاتحہ میں سے اگر ہم مقصد حیات لیں تو وہ کیا ہے؟ یاک نعبد. یعنی اس سورت کا جو فرسٹ ہاف تھا اس کا کہہ لیجئے کہ ٹاپ موسٹ ایریا کیا تھا؟ یاک نعبد. سورت فاتحہ کی آیت نمبر 5 میں آتا ہے. اگر آپ اس پوری سورت میں ذرا اللہ تعالیٰ کے نام یا اس کی صفات گنیں، آپ لوگ چاہیں تو اپنے پارے پہ ہائی لائٹ کرتے جائیں، ویسے تو آپ کو زبانی بھی پتہ چلے گا لیکن دیکھنے سے پھر کیا ہوتا ہے کہ بندے کو سمجھنا آسان ہوتا ہے. یعنی صرف ایک چھوٹی سی سورت میں اللہ تعالیٰ کے کتنے نام آئے ہیں. میں نام بولتی ہوں یا صفت بولوں گی، آپ اس کو ہائی لائٹ کر لیں. بسم اللہ میں لفظ اللہ، پھر الرحمن الرحیم، پھر الحمدللہ میں لفظ اللہ، رب یا رب العالمین لکھ لیں، پھر الرحمن الرحیم کی تکرار ہے، پھر دیکھیے مالک کی یوم الدین، پھر اس کے بعد آپ دیکھیے آپ کو تو نہیں سمجھ آ رہا، اب آپ کہیں گے بس یہی تین آئے ہیں، کیا یا کا نا ودو میں اللہ کی کوئی صفت چھپی ہوئی ہے؟ ہاتھ کھڑا کریں، یہ پرانے لوگ آپ کا امتحان ہے. جی نہیں، یہ تو ہم کہہ رہے ہیں نا، تو اللہ کی صفت کیا ہے؟ معبود. شاباش، اللہ تعالیٰ کا نام ہے اس میں. ایک سال میں نے صرف اس میں سورۃ فاتحہ میں سے شاید 25 نام لکھ نکلوائے تھے. عبادت میں کرتی ہوں تو جس کی کروں گی وہ معبود ہے. چلیے یا کا نستعین میں اللہ تعالیٰ کی کوئی صفت چھپی ہوئی ہے؟ جی آپ بتائیے فرح. جی نام مستعان، اللہ تعالیٰ وہ ہے جو مدد کرتا ہے. چلیے اگلی آیت کو کھولی، آیت نمبر 6، اہدنا الصراط المستقیم، کیا اس میں اللہ تعالیٰ کی کوئی صفت نظر آ رہی ہے؟ نام صفت. جی پیچھے سے آپ، اہدنا میں ہم کہتے ہیں ہمیں راستہ دکھا، تو جو راستہ دکھاتا ہے اس کو کیا کہتے ہیں؟ الہادی. ٹھیک ہے، صراط الذین انعمت علیہم، اس میں کوئی اللہ کی صفت ہے؟ انعام کرنے والا، منعم، نعمتیں دینے والا، انعام کرنے والا. غیر المغضوب علیہم ولا الضالین، اس میں بھی کوئی ہے اللہ کی صفت؟ غضب کرنے والا اور ضالین، المدل، یعنی اللہ تعالیٰ کے ناموں میں المدل بھی ہے اور اسی طرح آپ دیکھیں الجبار القہار بھی ہے. تو آپ دیکھتے ہیں کہ ایک سورت کے اندر ابھی خزانے ہیں جو ابھی ہم نے صرف کھولے بھی نہیں، ڈسکور بھی نہیں کیے. تو آپ کا کام کیا ہوا کرے گا کہ ہر سبق کے اینڈ پہ اس میں سے اللہ تعالیٰ کی صفات ڈھونڈا کریں گے. کچھ شروع میں میں لکھاؤں گی لیکن ظاہر ہے کہ پھر آپ کو مجھے اتنا ٹائم بھی دینا پڑے گا. پھر اس کے بعد آپ دیکھیے کہ اس پوری صورت میں ہم نے دعا کیا مانگی؟ ہدایت کی مانگی اور انعام واسطے لوگوں پہ چلنا سکھائے. اگر آپ کو اس پوری صورت کو پڑھ کر کوئی پوچھے کہ اس صورت میں سے کامیابیوں کے کیا کام دکھے، یعنی میں کامیاب ہونا چاہتی ہوں، آئی وانٹ ٹو بی سکسیزفل، اور ہدایت ہمارا ٹاپک ہے، میں ہدایت پانا چاہتی ہوں، کیا کریں گے؟ نمبر 1، اپنے کاموں کا آغاز بسم اللہ سے کریں، یہ سیکھا ہم نے بسم اللہ پڑھ کے. پھر الحمدللہ، نعمتوں پر شکر ادا کریں. پھر اللہ تعالیٰ کی تعریفیں کرنا سیکھیں. پھر اسی طرح سے جب کام پورے ہو جائیں تو اللہ کا شکر ادا کرنا. پھر اب غلامی کا اعتراف کرنا سیکھا، اللہ سے مدد طلب کرنا سیکھی، پھر اللہ سے دعائیں مانگنا سیکھا اور ہدایت کی طلب رکھنا، صراط مستقیم پہ چلنے کی تمنا، پھر اسی طرح سے نیک لوگوں کا ساتھ، دیکھیے نیک لوگوں کا ساتھ آپ کو بہت آگے لے جاتا ہے، ورنہ تو پیچھے رہ جائیں گے۔ جیسے ہی لگتا ہے مجھے، جیسے گاڑی کے دو حصے ہوتے ہیں نا، فرنٹ سیٹ پہ ڈرائیور بیٹھا ہے تو پیچھے والی سیٹ بھی ادھر ہی جاتی ہے، اسی طرح ہم بعد بائی فورس بھی نیک لوگوں کے ساتھ چل پڑتے ہیں، مجبوری ہے کریں کیا؟ شوہر نیک ہے، وہ کہتا ہے بیگم آپ نماز نہیں پڑھیں گی تو میں تو آپ کی آپ کے ہاتھ کا نہیں کھانا کھاؤں گا۔ ایک میں نے کہیں چھوٹی سی کوٹیشن پڑھی کہ ایک شوہر بہت نیک تھا تو اپنی بیوی کو نماز کی عادت ڈال رہا تھا، اس کو بتانے لگا کہ تم نماز پڑھو گی تو میں مانوں گا، تو بیوی اس کے کہنے پہ پڑھ لیتی تھی جو بھی تھا۔ ایک دن کیا ہوا کہ وہ آفس گیا، دوپہر کا وقت تھا، تو بیوی نے فون کیا تو شوہر نے نہیں اٹینڈ کیا، پھر کرتا رہا کرتی رہی، وہ کرتی رہی نہیں کیا، 3 گھنٹے گزر گئے نا، تو اس نے پھر بیوی کو فون اٹینڈ کیا، تو کہنے لگے، غصے میں آ گئی، کہنے لگی میں اتنی دیر سے آپ کو فون کر رہی ہوں تو آپ نے میرا فون کیوں نہیں اٹھایا؟ کہنے لگا بیگم میں نے دیکھا تھا کہ اذان ہوئے بھی 3 گھنٹے ہو گئے ہیں، تم بھی تو اذان کے جواب پہ فوراً لبیک نہیں کہتی، تو مجھے لگا کہ تم مائنڈ نہیں کرو گی۔ سمجھ آئی بات؟ یعنی جب تمہیں اللہ پکارتا ہے تو تم نہیں آگے سے اوکے کہتی، تو میں تمہارے ہاں پہلے بیل پہ کیوں اٹھاؤں فون؟ اس سے بیوی کو سمجھ آیا کہ مجھے اللہ کو پکارنا ہے۔ پھر اسی طرح سے آپ دیکھیے کہ غضب سے بچنا، گمراہیوں سے بچنا، یہ سب کچھ ہم نے اسے ایک چھوٹی سی صورت میں سیکھا ہے، اور یہ بھی سیکھا ہے ہم نے کہ لوگوں سے نہیں نفرت کرنی، ان کی برائی سے نفرت کرنی ہے، خوف اللہ کا رکھنا ہے۔ اور اس میں ہمیں یہ بھی پتہ چل رہا ہے کہ جن لوگوں کے اندر حق بات کو جاننے کی طلب نہیں ہوتی، جان بوجھ کے بھٹکتے ہیں، لاسٹ ہیں، اور دوسری بات ہے جن کو لگ جاتا ہے پتہ سب کچھ، پھر بھی نفس کے پیچھے آ جاتے ہیں، یہ اللہ کے غضب کا شکار ہوتے ہیں، یہ ناکام ہوتے ہیں۔ تو دعا کرتے ہیں کہ اللہ تعالیٰ مجھے آپ کو بہترین طریقے سے اپنا بندہ بنا لے، لیکن جتنا آپ خود انشاءاللہ آگے آئیں گے اتنا اللہ تعالیٰ آپ کے لیے بھی آسان کرے گا۔ اب آپ کوئی بات کرنا چاہیں، کوئی سوال، کچھ بھی، تو پلیز موسٹ ویلکم۔ اگر آپ ابھی سے یہ نہیں کریں گے نا تو بڑی باتیں نہیں مانیں گے۔ مجھے اپنی وہ پہلی استاد ہیں، ان کی بات یاد آتی، وہ کہتی ہیں قرآن پڑھو نا، جو بات آپ کے سامنے ہے نا اس پہ عمل کر لو۔ مثلا صدقے کی آیت ہے نا، تو 5 پینی، یعنی آپ سوچے کہ 50 پیسے جو ہوتے تھے پاکستان میں، وہ ڈال دو صدقے میں، تاکہ آپ کو عادت پڑ جائے کہ جو سنے اس پہ عمل کرنا۔ نماز کا ذکر ہے نا، 2 نفل پڑھ لو اسے، کہ آج نماز کا ذکر آئے تو میں پڑھ لوں۔ اچھے اخلاق کی بات ہے نا، تو کسی سے کوئی اچھی بات کر لیں، تو اسے آپ دیکھیں گے کہ پھر آگے بھی ماننے کی عادت ہوگی، ورنہ یقین کریں ہم علم کے پہاڑ بن جاتے ہیں، ہمارے دل میں کسی بات کی کوئی قدر نہیں ہوتی۔ ٹھیک ہے، تو خود جو کام کرنا چاہتے ہیں وہ زیادہ اچھا کریں گے۔ دیکھیں ان کا سوال سنے آپ نے کہ نبی صلی اللہ علیہ وسلم نے اپنے دور میں تو مسجد نبوی میں نماز پڑھنے کی اجازت دی، لیکن اب حرم میں، مکہ میں نہیں جا سکتے۔ کیوں نہیں جا سکتے؟ اب کیوں نہیں جا سکتے؟ اللہ تعالیٰ نے نبی کے ذریعے سے کتنے سال کی مہلت دی تھی، اگر آپ دیکھیں تو 13 سال مکہ کے اور 9 سال مدینہ کے ڈال لیجئے، پھر جا کے 21 سال بعد مشرکین مکہ کو اور ان کو نکالا گیا۔ وجہ کیا ہے؟ اب تو ایک سمپل سی بات سمجھ لیں، آپ کے میرے لیے بڑی خوشی کی بات ہے، اللہ سبحانہ تعالیٰ نے اگر وہ زمین کا چھوٹا سا حصہ اگر اس چیز سے پاک نہ رکھا ہوتا نا، تو اعوذ باللہ جو حج عمرے پہ جانے والوں کے بھی اخلاق بگڑے ہوتے وہ آپ کو مجھے نہیں پتا۔ ابھی بھی اثرات تو پہنچ گئے نا، بڑی بڑی چینز، بڑے بڑے ہوٹل اور کھانے پینے اور گیجٹس کے ذریعے، لیکن اللہ نے اس جگہ کو پاک رکھے۔ وہاں جا کے آپ کو مسلم کلچر نظر آتا ہے، وہاں آپ کو عبائد نظر آتے ہیں، وہاں حجاب نظر آتے ہیں، وہاں کا ایک رنگ ہے۔ اللہ نے غالب کرنا تھا اسلام کو، تو وہ ایک قسم کا فوکل پوائنٹ رکھ دیا تھا۔ ٹھیک ہے، آج اگر یہود نصارہ جانا چاہیں جا سکتے ہیں، بس ایک چھوٹی سی شرط ہے، مسلم ہو جائیں، اللہ کے بندے بن جائیں۔ ٹھیک ہے، تو انہیں بولیں کہ جیسے وائٹ ہاؤس ہے، تو وائٹ ہاؤس میں ہر ایک کو جانے کی اجازت نہیں ہوتی، کیونکہ وہ ایک خاص گورنمنٹ کو ریپریزنٹ کرتا ہے، ایک ملک کی پوری مطلب سرگرمیاں وہاں ہیں۔ تو حرم کے قیام للناس، حرم اس وقت آپ کہہ لیں کہ مسلمانوں کا سٹیرنگ ہے، تو اللہ نے وہاں سے تو ہدی للناس و بینات کی بات کی، تو اللہ نے اسے اس جگہ کی تطہیر اور اس کی پاکیزگی کے لیے یہ کیا۔ جی اور کوئی بات؟ جی آپ دیکھیے اخلاص تو اب آپ سیکھنا شروع کیا ہے نا آپ نے، یہ آخری درجہ ہے مخلص بننا۔ پہلے اسلام آتا ہے، پھر ایمان آتا ہے، پھر تقوی آتا ہے، پھر اخلاص آتا ہے۔ حضرت جبرائیل کی حدیث ہے، اس میں آخری درجہ احسان کا آتا ہے نا، تو بیسیکلی نیکی کرتے جانا، تعریف اور تنقید سے پاک ہو کر، نفع اور نقصان سے پاک ہو کر، ایپس اینڈ بٹس نہیں، اگر یہ نیکی کی تو یہ فائدہ یا یہ نقصان، تو بس اخلاص ہے۔ اور کر کے بھول جائیں، جس کو پنجابی میں کہتے ہیں نا مٹی پاؤ، نیکی کر دریا میں ڈال، बिल्कुल दिल के अंदर भी कहीं ये तलब ना हो कि कोई आके मेरी तारीफ करे, कोई मेरा शुक्रिया अदा करे। और इसके बड़े रंग हैं, आप वो इस्लाहुल कुलूब में पूरा टॉपिक सुन चुके हैं। आई डोंट नो आपने वो कोर्स किया था कि नहीं। बस अपने आप को पाक करते रहे। देखिए आप घर साफ करते हैं, फिर गंदा होता है, फिर साफ करते हैं, तो ये दिल के बर्तन को साफ करने का नाम ही इखलास है। और ये खालिस होता जाता है, यकीन करें आप दुनिया से ऐसे बेनियाज होंगे कि आपको बिल्कुल परवाह नहीं। और असल जिंदगी ही इखलास वालों की है, बाकी तो प्ल्यूटेड है, जैसे मिलावट वाला माल होता है ना। और एक खालिस चीज होती है, प्योर चीज होती है, जिसके पास अखलास आ जाएगा ना, उसके लिए ये दुनिया भी जन्नत है, उसके लिए यहाँ नेकी करने में मजा है, उसके लिए गुनाह एक बहुत बड़ा एक अंगारा लगता है। और जो आप कहते हैं ना, ये भी रख लो, वो भी रख लो, इसको भी कर लो, तो वो एक किस्म की दो रंगी चाल होती है। तो दुआ करें अपने लिए कि अल्लाह ताला हमें इस मैदान में पाक कर दे।
الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.